समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तरसम्वादको आजको यो अर्को श्रृंखलाबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, प्रतिनिधि सभाको विघटनपछि पुष महिनाको चिसो याममा पनि एकाएक गर्माएको राजनीतिसँगै आरोप प्रत्यारोपको श्रृंखला बढ़दै गएको छ। राजनीतिमा जे पनि सम्भव छ भन्ने मान्यतालाई वर्तमानको नेपाली राजनीतिक परिवेशले थप पुष्टि गरिदिएको छ। अर्कोतर्फ लोकतन्त्रमा राजनीतिक समीकरणमा फेरबदल हुनुलाई एक हदसम्म स्वाभाविक पनि मानिन्छ। आशा गरौं आगामी दिनमा तथ्य र प्रमाणमा आधारित रहेर नै संवादको सिलसिला अघि बढ़नेछ। राजनीतिक समीकरण बदलिएसँगै सरकारमा रहनुभएका केही मन्त्रीले राजीनामा दिनुभएको छ भने केहीले आफ्नो दायित्वलाई निरन्तरता दिइरहनु भएको छ। तीमध्येका हुनुहुन्छ नेकपाका एकजना प्रभावशाली नेता, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, वर्तमान राजनीति र त्यसको प्रभाव अनि सम्भाव्य परिणाम र मन्त्रालयले गरिरहेका पछिल्ला गतिविधिका सम्बन्धमा जानकारी लिने उद्देश्यले आजको अन्तर्संवादमा हामी मन्त्री भट्टसँग कुराकानी गर्दैछौ। उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। मन्त्रीज्यू नमस्कार, स्वागत छ रेडियो नेपालको अन्तर्संवादमा। अब अलिकति राजनीतिक कुराबाटै आजको संवाद अघि बढ़ाउँ मन्त्रीज्यू। वर्तमान राजनैतिक परिवेशमा पछिल्लो समयमा देखिएका यी यावत गतिविधिहरूमाथि स्वयंमा मन्त्रीज्यूको बुझाइ र विश्लेषण के छ?
अहिले हेर्दा के देखिन्छ भने अब दुई तिहाईको नजिक नजिक भएको हाम्रो पार्टीको सरकार, त्यसको नेतृत्वले जसरी जनताको काम अथवा जनताले जुन विश्वास गरेको थियो त्यो विश्वासलाई अगाडि बढाउने आर्थिक समृद्धि र सुखी नेपालीको जुन दर्शन छ त्यसलाई कार्यान्वयनमा जाने जो प्रयत्न भइरहेको थियो त्यो प्रयत्न सुरुदेखि नै अब प्रतिपक्ष भन्दा पनि आफ्नै पार्टीभित्रबाट जुन खालका अन्तर्विरोधहरू सिर्जना भए, जो हरेक कदममा बैठक पछि बैठक र कामहरूलाई अघि बढ्न नदिइसकेपछि पछिल्लो चरणको जुन विकसित भयो पार्टीभित्रको अन्तर्विरोध एकदमै त्यो शत्रुतापूर्ण रह्यो, जुन अन्तर संघर्षलाई मित्रतापूर्ण लग्ने सृजनात्मक उसमा लग्ने कमी कमजोरीहरूलाई सच्याएर अघि बढ्ने भन्दा पनि त्यसलाई कसरी ध्वंसतिर लग्ने भन्ने भइसकेपछि प्रधानमन्त्रीज्यूसँग अर्को विकल्प नभइकन पार्टीभित्रबाट जो वातावरण भन्यो त्यसले नयाँ जनादेशको आवश्यकता महसुस भएर संसद विघटन भइसकेपछि तपाईँ हामीले देखिरहेछौँ अब अहिले पार्टी विभाजनको प्रक्रियामा छ। प्रदेश सरकारहरू पनि जो हाम्रै पार्टीका अब चार छवटा प्रदेशमा हाम्रो बहुमत थियो त्यतिखेर नेकपाको, आज एकअर्कोले अविश्वासको प्रस्तावहरू पारित गर्ने त्यो सरकारलाई कसरी गिराउन सकिन्छ अथवा अस्थिरतातिर कसरी लैजाने भन्नेतिरै त्यो उन्मुख छ र यसले देशलाई स्थायित्वतिर भन्दा पनि अस्थिरतातिर लैजाने नै संकेत गर्छ। त्यो भएर एउटै विकल्प के हो भने त्यो जनादेशमा जाने र जनादेश प्राप्त गर्ने बाहेक अर्को विकल्प देखिँदैन।
अब यसको अन्तिम छिनोफानोको लागि न्यायिक प्रक्रियामा यो गइसकेको छ, यसका लागि चाहिँ अब संवैधानिक इजलास लगायतका व्यवस्थाहरू भएका छन् र लिखित जवाब पनि अदालतमा पेश भइसकेको सम्बन्धित संवैधानिक निकायबाट। अब धेरै हामीले यसमा विश्लेषण गर्न पनि त्यति उचित नहोला किनभने राजनीति एउटा सधैँ सरल रेखामा जाँदैन, यसका विभिन्न सम्भाव्यताहरू हुन्छन् र विभिन्न उपाध्येयताहरू पनि हुन सक्छन्। पछिल्लो समयमा अब COVID-19 महामारी चलिरहेको छ, विश्व नै एउटा फरक परिवेशमा चाहिँ रूपान्तरण हुन खोजिरहेको, आर्थिक सामाजिक मुद्दाहरू पनि एउटा नयाँ स्वरूपबाट आएका र हरेक देशमा चाहिँ सरकारलाई जनताको जीवधनको सुरक्षा गर्नु, दैनिक राज्य सञ्चालन गर्ने र नियमित आपूर्ति व्यवस्था लगायतका यावत विषयहरू पनि सरकारले लैजाँदै गर्नुपर्दा के यो समय अवधि अलिकति छोटो भयो जस्तो लाग्दैन मन्त्रीज्यू?
निश्चित रूपमा COVID-19 को संक्रमण बढ़िसकेपछि नेपाल पनि अछुतो रहेन र यतिखेर एउटा चुनौती थियो हामीसँग, हामीले त्यो अब विश्व नै यसमा संक्रमित भइसकेपछि यसले पार्ने प्रभाव, यसले नेपाललाई पार्ने प्रभाव र विशेष गरी अब उत्तर र दक्षिणसँग जुन हामी निर्भर छौँ, विशेष गरी दक्षिणबाट गरिनुपर्ने आयात र हामीले आपूर्ति व्यवस्थालाई सहज कसरी गर्न सकिन्छ यो चुनौती थियो र तर हामीले जसरी अब आपूर्ति व्यवस्थालाई दुर्गमसम्म पुर्यायौं त्यसले एक खालको नयाँ अनुभव पनि हो अनुभूति पनि भएर हामीले जनतालाई कुनै खालको अभाव हुन दिएनौं एउटा शङ्का चाहिँ सबैमा थियो यतिखेर कालो बजारियाहरू पनि चलखेल गर्छन् र जनताले दुःख पाउँछ त्यसलाई पनि हामीले हाम्रो सबै चुनौतीहरूलाई स्वीकारेर त्यो कालो बजारियाहरूलाई पनि नियन्त्रण गर्यौं यतिखेर एउटा व्यापारीहरू उद्योगीहरूको संघ संस्था र त्यसको नेतृत्वले निकै सहयोग गर्यो त्यो पनि एउटा सहकार्यमा आयो र केही एकाध व्यापारीहरूको ती खालका छिटफुट घटना त घटे त्यसलाई पनि हामीले कानूनी दायरामा ल्याएर कानूनी प्रक्रियाभित्र उहाँहरूलाई लगिसकेपछि त्यो पनि एउटा सहज बन्यो र आपूर्ति व्यवस्था एकदमै सहज रह्यो यतिखेर र मन्त्रालयका कामकाजहरूलाई हामीले अघि बढायौं कहीँ पनि त्यस्तो अवरोधहरू हुन पाएन यतिखेर र हामीले एउटा चिज के थियो भने अहिले रोजगारीहरू कसरी सिर्जना गर्ने र उद्यमशीलताका कार्यक्रमहरूलाई तलैसम्म कसरी लैजाने भन्ने जुन समयमा लैजान सक्नुभयो थियो त्यो कोविडको कारणले अलिक समस्याहरू आएका छन्।
अब यसका बावजुद पनि होइन अब सरकारले हालै मात्र आएको समाचार विवरणमा विदेशबाट आयात गरिएका वस्तु थुप्रिएर स्वदेशी उद्योगलाई पर्न सक्ने असरलाई रोक्न सेफगार्ड्स एन्टी डम्पिङ तथा काउन्टर भेलिङ नियमावली चाहिँ कार्यान्वयनमा ल्याएको छ। समग्रमा यो नियमावलीले अब उद्योग वाणिज्य व्यवसायको क्षेत्रमा पार्ने प्रभाव यसका सकारात्मकता यसको उद्देश्यका बारेमा केही विचार राखिदिनुहुन्छ कि मन्त्रीज्यू?
यसले के गर्छ भने जस्तो अब विदेशबाट आयात हुने वस्तुहरू नेपालमा उत्पादित अथवा वस्तुहरूको तुलनामा त्यसको एकदमै सस्तोमा आयो यहाँको उद्योगहरूलाई यहाँको उत्पादनलाई असर गर्न थाल्यो भने त्यतिखेर यो एन्टी डम्पिङ चाहिँ नियमावले अन्तर्गत यसले भन्सारलाई अलिकति गर्छ र केही नियन्त्रण गर्छ त्यो भएर यसले चाहिँ आन्तरिक उत्पादन र यसको खपतलाई यसको उत्पादन मा त्यो प्रभाव पार्ने कुरोलाई रोक्छ त्यो भएर यो आवश्यक थियो र कैयौं वस्तुहरूमा हामीले त्यो किसानहरूले उत्पादन गरेकै वस्तु भयो त्यसपछि अन्य उत्पादित वस्तुहरू बाहिरबाट आउँदा त्यो सस्तो एकदमै सस्तो भएर आयो भने त्यसले चाहिँ प्रतिस्पर्धा गर्न सक्नुहुन्न आन्तरिक उत्पादन धराशायी हुन्छ त्यसले आम जनजीवनलाई पनि असर गर्ने भएकोले त्यो एन्टी डम्पिङ चाहिँ नियमावली आयो र त्यो कार्यान्वयनमा जान्छ।
भनेपछि यसले स्वदेशी उत्पादकहरूलाई अलिकति प्रोत्साहित गर्ने र अनावश्यक मूल्यमा चाहिँ अलिकति कमी ल्याएर अथवा गुणस्तरहीन सरसामानहरू चाहिँ बजारमा जानलाई नियन्त्रण पनि गर्ने र मूलत भनौँ न आफ्नो राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउने नै उद्देश्य हो यसको।
निश्चित रूपमा यसको उद्देश्य राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउने नै हो र यसले आन्तरिक उत्पादनलाई पनि गुणस्तर र प्रतिस्पर्धामा लैजान सक्छ यसले लैजाने एउटा प्रोत्साहित गर्छ भने अर्को कुरो अब ठूलो मात्रामा एकदमै बाहिरबाट सस्तोमा त्यही वस्तु आयो र हाम्रो उत्पादन चाहिँ खपत भएन भने त्यसले त्यो उद्योगहरू उत्पादनहरू धराशायी हुन्छ यसले एन्टी डम्पिङले चाहिँ यही कुरोलाई नियन्त्रण गर्छ।
अब नेपालको औद्योगिक क्षेत्रमा यसलाई चाहिँ समय सापेक्ष आधुनिक बनाउने क्रममा देशका चाहिँ विभिन्न भागमा होइन विशेष आर्थिक क्षेत्र स्थापना गर्ने कार्यमा पनि सरकार तल्लीन रहेको छ। छिमेकी देशका चाहिँ कतिपय उद्योग व्यवसायीहरू पनि नेपालमा उद्योग व्यवसाय गर्न उत्साहित नै छन् यद्यपि राजनीतिक घटनाक्रमहरू चाहिँ अगाडि बढेकै छन् त्यति धेरै हिंसात्मक स्वरूपमा यी राजनीतिहरू अगाडि बढेका छैनन्। वाद विवाद र संवाद भनेको संसारभरि राजनीतिमा जहाँ पनि हुन्छ। अब हामी टिक्ने कसरी मन्त्रीज्यू? होइन सानो देश होइन ठूला चुनौतीहरू अघि हामीले भने जस्तै धेरै माल सामान अरू चाहिँ बाहिरबाटै आयात गरेर हामी निर्वाह गरिरहेका छौं। कृषि क्षेत्र लगायतका चाहिँ हामीले नै गर्न सक्ने क्षेत्रमा पनि आयातमुखी अर्थतन्त्रतर्फ उन्मुख भएको छ। यसलाई तोड्नुपर्छ, एउटा नयाँ परिस्थिति निर्माण गर्नुपर्छ, हामी आफै सक्षम हुनुपर्छ, होइन? नेपालीहरूको भावना त यही छ नि। यसलाई निरन्तर प्रोत्साहित गरिरहने सरकारको नीति, त्यसमा आवश्यक पर्ने फेरबदल के भन्न सकिन्छ?
अब यतिखेर हामीले जस्तो के हो भने कैयौं चिजहरू यो दुईटा कुरोमा हामी जानुपर्छ भन्ने लाग्छ। एउटा हाम्रो मानसिकतालाई बदल्न, त्यो खालको काउन्सिलिङ गर्न आम युवाहरूलाई जरुरी छ। यही हामीले उत्पादन गर्न सक्छौँ, लगानीको वातावरण बनाउन सकिन्छ भन्ने कुरो। अर्को वैदेशिक लगानीलाई पनि हामीले यहाँ लगानी गर्दा सुरक्षित छ, हामी सुरक्षा दिन सक्छौँ भन्ने, यो दुइटै कुरोलाई हामीले ध्यान दिन जरुरी छ। र त्यो सँगै अनि हाम्रा औद्योगिक क्षेत्रहरूलाई व्यवस्थित गर्ने र त्यहाँ लगानीकर्ताहरूलाई कसरी हामीले अत्यधिक सुविधा दिन सक्छौँ त्यो कुरोमा ध्यान दिने र अब अहिले हामीले एउटा विशेष आर्थिक क्षेत्र भनेको छौँ, औद्योगिक क्षेत्र भनेको छौँ। अर्को हामीले स्थापना गर्न खोजेको के हो भने चारवटा अन्तर्देशीय विशेष आर्थिक क्षेत्र, क्रस बोर्डर इकोनोमी स्पेसल इकोनोमिक जोन भनेर त्यसलाई स्थापना गर्न खोजेका छौँ हाम्रो नीति कार्यक्रममा। त्यसलाई हामीले यथार्थमा अघि बढाउनको लागि त्यो खालको एउटा रणनीति अप्नाउन जरुरी छ र पुँजीलाई आकर्षित गर्ने र उत्पादनलाई कसरी अघि बढाउन सकिन्छ, आत्मनिर्भर बनाउन सकिन्छ, यति बेलाको आवश्यकता त्यो हो। र त्यो मुख्यत हामीले दुईटा कुरामा ध्यान दिनै पर्ने हुन्छ। एउटा वैदेशिक लगानीलाई आकर्षित गर्न अहिले त्यो चिजमा कुनै असर परेको छैन, वैदेशिक लगानी आइरहेछ, हामीले आशा गरे भन्दा बढी नै आएको छ। त्यो हामीले सोचेका थियौँ यो कोभिडको उसमा बिचमा अब वैदेशिक लगानी आउन सक्दैन, त्यसले नयाँ स्थिति सिर्जना गर्छ भन्ने थियो, तर त्यो आइरहेछ। र दोस्रो हाम्रो जुन बाहिरबाट विभिन्न सिपहरू सिकेर आएको छ, उद्यमशीलताको अथवा अन्य सिपहरू जहाँ हाम्रो वैदेशिक रोजगारीमा गएर त्यहाँ काम गरेर सिप सिकेका छन्, तिनलाई यहीँ केही गर्न सकिन्छ, यहाँ भविष्य छ भन्ने कुरो सरकारले त्यो खालको बोध गराउन जरुरी छ, विश्वास दिलाउन जरुरी छ। यो दुईटा कदममा हामी अघि बढ्नुपर्छ। कहाँ
केही क्षेत्रहरूमा विशेष गरी कृषि उत्पादनका क्षेत्रमा विदेशी लगानीलाई प्रोत्साहित गर्दाखेरि कतै हाम्रा ससाना किसान समूहहरू, किसान परिवारहरू चाहिँ अलिकति बिचल्लीमा पर्ने हुन् कि भन्ने खालका आशंकाहरू पनि अहिले पछिल्लो समयमा चर्चामा आएका छन्। कतिपय अन्य देशमा पनि यो एउटा विवादकै विषय छ, कहीँ अन्तर्राष्ट्रिय ब्रान्डहरूलाई चाहिँ यसरी स्वदेशमा उत्पादन गर्न दिँदाखेरि मौलिक रूपमा उत्पादन गरिरहेका सानो क्षमतामा चाहिँ काम गरिरहेका मानिसहरूलाई असर पार्छ कि भन्ने पनि एउटा आशंका गरिएको छ, यसमा के भन्न सकिन्छ मन्त्रीज्यू?
अब त्यो आशंका धेरै ठाउँबाट आएको छ, त्यस्तो हुँदैन। त्यसले के हो भने हामीले प्रविधिहरूलाई निम्त्याउने, त्योबाट हामीले हाम्रो उत्पादनलाई बढाउने र जस्तो कृषि क्षेत्रमा ठूलो लगानी आउँछ भने उसले चाहिँ 75% आफ्नो उत्पादन बाहिर निर्यात गर्नुपर्ने हुन्छ र 25% मात्र उसले यहाँ खपत गर्ने कुरो हो। त्यो भएर हाम्रो त्यही साना किसानहरूको उत्पादन, साना किसानहरूको लाई नै हेरेर मध्यनजर गरेर त्यो कुरो हाम्रो त्यसमा राखिएको छ। त्यो स्पष्टै 75% निर्यात गर्ने भनेर त्यसले केही असर गर्दैन। त्यो आशंका गर्नुपर्ने ठाउँलाई हामीले त्यो बुदाले नै प्रावधानले के गर्छ भने क्रस गर्छ भन्ने।
हजुर, तादरणीय श्रोताहरू, रेडियो नेपालको प्रभातीय प्रस्तुति अन्तरसम्वादको आजको बिहानीमा हामी कुराकानी गर्दैछौ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसँग। जस्तो मन्त्रीज्यू, होइन, एउटा प्रसंग कोट्याउनै पर्छ। जस्तो यी किसान उखु किसानहरूको समस्या लिएर गत वर्ष पनि किसानहरू राजधानी आए, यस वर्ष पनि आए र उहाँहरूले चाहिँ आउनुभयो भनौ, र विशेष गरी जुन सम्झौता भएको छ त्यो सम्झौता कार्यान्वयन होला नहोला दुविधा जस्तो देखियो, किनभने विगतमा एक वर्ष अगाडि पनि यो समस्या हामीले देख्यौं, यसपालि पनि देख्यौं, र मन्त्रालयले र सरकारले चाहिँ समन्वय गरेर सबैलाई चाहिँ फिर्ता त पठाएको छ। अब बारम्बार यस्ता किसिमका गतिविधिहरू दोहोरिरहँदाखेरि चाहिँ अलिकति प्रश्न उठ्नु त स्वाभाविकै हो नि, होइन मन्त्रीज्यू?
निश्चित रूपमा अब यस्तोहरू नउठ्नु पर्थ्यो, योभन्दा पहिल्यै समाधान गर्नु पर्थ्यो। त्यो चाहिँ यो भुक्तानी चाहिँ किसानको म मन्त्रीको पदभार ग्रहण गर्नुभन्दा पहिले नै यो चलिआएको रहेछ, यो बका नगरेको र पहिलोचोटि अब किसानहरू आइसकेपछि हामीले उद्योगीहरू, किसानहरू र किसानका प्रतिनिधिहरू अथवा नेतृत्वलाई राखेर छलफल गर्यौँ र त्यतिखेर एउटा 8 मिलले किसानको भुक्तानीलाई पूर्णत चुक्ता गर्यो भने 4 मिलका समस्या रहे, उनीहरूसँग हामी वार्ता गरिरहेथ्यौँ, छलफल गरेर उनीहरूलाई समय दिइरहेथ्यौँ। त्यही बिचमा पछिल्लो चरणमा किसानहरू माइती मण्डलमा आइसकेपछि अब हामीले उहाँहरूसँग सहकार्य गरौँ, छलफल गर्यौँ र ती मिल मालिकहरूलाई पनि बोलाएर छलफल गरियो। अन्तमा हामीले गृहलाई पत्राचार गरिसकेपछि अब तिनको खाता रोक्का गर्नेदेखि लिएर हामीले सबै ट्राभलहरू रोक्का गरिदिने यो सबै कानुनी प्रक्रिया अगाडि बढाएपछि अहिले चाहिँ श्रीराम सुगर मिलले लगभग पूर्ण चुक्ता गरेको छ, केही बाँकी छ र उसले केही दिनभित्र म दिन्छु, म पैसा जम्मा गरिदिन्छु। किसानहरू को को हुन्, अब ती किसानहरू अहिले सम्पर्कमा आइरहेका छैनन् भन्ने छ, 27.5 करोड भन्दा बढी उसले भुक्तानी दिइसक्यो, उसको 35 करोड हो भन्ने छ। अब लुम्बिनी सुगर मिल केही बिचमा बन्द भएको थियो 2 वर्ष अगाडि, अहिले उसले पनि भुक्तानी सुरु गरिसकेको छ। अब अन्नपूर्ण र इन्दिरा सुगर मिल हो, त्यो अन्नपूर्ण र इन्दिरा सुगर मिलले पनि भुक्तानी सुरु गरेका छ। मलाई लाग्छ अब 12-14 करोड चान्चुन पाउने 2 अरबबाट 12-14 करोडमा झरेका छ। यो हामीले 21 दिनको समय दिएका थियौँ अस्ति किसानहरूसँग र यसले अब भएन भने हामीले उनीहरूको अर्को प्रक्रियामा कानुनी प्रक्रियामा गएर पनि असुल नै भनेका छौँ। अब यो 2 मिलको मात्रै समस्याहरू छ, एउटा लुम्बिनीको सुरु गरेका छ, उसले सायद केही दिनमा भुक्तानी सक्छ होला, उसले दैनिक 50-60 लाख भुक्तानी गरिरहेछ दैनिक। यता इन्दिरा र उसको अन्नपूर्णको चाहिँ अब केही उहरू भुक्तानी बाँकी छ, मनला छ यो भित्र भुक्तानी दिन्छन् र अब आउने दिनहरूमा के हो भने यो खालको स्थिति पैदा नहोस् भनेर हामीले एउटा विज्ञहरूको समिति बनाएको थियौँ, त्यो विज्ञहरूको समितिले एउटा प्रतिवेदन दिएको छ जो कार्यान्वयनमा पनि आएको छ र अरू त्यसमा पनि अन्य के गर्नुपर्छ, जस्तो किसानहरूलाई मल भयो, बिउ भयो उन्नत जातको, ती खालका उन्नत जातका बिउहरू र अन्य भुक्तानीहरू समयमै मिलले दिने खालको त्यो व्यवस्थामा हामी अघि बढिरहेछौँ र अब यी खालका किसानहरूलाई समस्या नआउनु भन्नेमा हामी सचेत छौँ, त्यो खालको रणनीति अप्नाउनतिर मन्त्रालय गएको।
अब कोविडकै सन्दर्भलाई जोड्न चाहन्छु मन्त्रीज्यू, शुरूका दिनहरू जति त्रासदीपूर्ण थिए अब बिस्तारै समाजले चाहिँ यसलाई स्वाभाविक रूपमा पनि स्वीकार गरेर अगाडि बढ्नुपर्ने एउटा बाध्यता छ भनौँ न, होइन, लिभिङ टुगेदर विथ कोविड भनेर भन्छन्, र अहिलेको नयाँ परिस्थिति न्यू नर्मलमा चाहिँ अब केही आधारभूत कुराहरूमा परिवर्तन हुँदै जानुपर्छ, धराशयी भएका उद्योग, साना ठूला व्यवसायहरू गरेर बस्ने मानिसहरू चाहिँ अलिकति अलमलमा पनि परेका छन्, केही राहतको, केही आर्थिक प्याकेजको अथवा वित्तीय क्षेत्रबाट, ब्याङ्किङ क्षेत्रबाट चाहिँ सहुलियतपूर्ण कर्जाको चाहिँ अपेक्षा पनि गरिरहेका छन्। यी सबै कुराको समन्वयका लागि यहाँको दायराभित्र पर्ने यहाँको मन्त्रालयका विशेष गरी उद्योगी व्यवसायीहरूलाई के विशेष सन्देश दिन चाहनुहुन्छ मन्त्रीज्यू?
हामीले विशेष अब त्यसको लागि ऋणको एउटा कोष खडा गरेको छ, त्यो अर्थ मन्त्रालयले समन्वय गरेका छौँ, हामीले राष्ट्र ब्याङ्कसँग गरेका छौँ, त्यो हामीले अब उद्योगीहरू व्यवसायीहरूसँग जुन खालका सुझाव सल्लाहहरू लियौँ अब त्यो अपर्याप्त त छ, तर पनि हामीले विशेष गरी लघु उद्यम र घरेलु उद्योगीहरूलाई कसरी राहत दिन सकिन्छ, अब यो उत्पादन भनेको के हो भने त्यो खालको हस्तकलाहरू इत्यादि लघु उद्योगहरूका घरेलु उद्योगको के हुन्छ भन्दा हाम्रो पर्यटनहरू जबसम्म पर्यटकहरू आउँदैन त्यो आयात हुन्न उनीहरूको त्यो खपत हुन्न. अर्को कुरो त्यसमा निर्यात गर्ने कुरो पनि त्यही खालको समस्या छ. त्यसलाई पनि मध्यनजर गरेर तलको उद्यमीहरूलाई कसरी हामीले बचाउन सकिन्छ राहत दिन सकिन्छ उहाँहरूलाई एउटा सहुलियत ऋणमा भन्ने एउटा नीति बनाएकै छ राष्ट्रपतिले निर्देशन दिएको छ भने अर्कोतिर के हो भने मझौला ठुला उद्योगहरूलाई पनि उसलाई चाहिने आवश्यक ऋण र त्यसको सहुलियतमा कसरी उपलब्ध गराउन सकिन्छ त्यो खालको छलफल र व्यवस्था गर्न हामी अघि बढिरहेछौँ.
जस्तो मन्त्रीजी एउटा आपूर्तिकै कुरा गर्दाखेरि होइन अब इन्धनको आपूर्ति कुनै पनि चाहिँ व्यापार व्यवसाय जे गर्दाखेरि पनि इन्धन हामीलाई चाहियो. नेपालमा पछिल्लो सम्भाव्यताका क्षेत्रहरू हेर्दाखेरि पर्यटन कृषि जलस्रोत भन्छौं र अहिले खानीजन्य उद्योगहरूमा पनि मानिसको आकर्षण त छँदैछ. अब सरकारले केही वर्षको अन्तरालमा 15,000 मेगावाट पुर्याउने त्योभन्दा माथि पनि विद्युत उत्पादन गर्ने भन्ने जुन दीर्घकालीन नीति लिएको छ त्यो सँगसँगै उपभोक्ताहरूलाई पनि विद्युत खपतमा चाहिँ अलिकति अभ्यस्त बनाउँदै जानुपर्छ. विद्युतीय सवारी साधनहरूलाई प्रश्रय दिनुपर्छ. जति बढी हामीले चाहिँ आफ्नो आन्तरिक विद्युतहरू खपत गर्दै गयौं त्यति उत्पादन भएको पनि महत्व हुन्छ भन्ने जुन अवधारणा आइरहेको छ. हामी दीर्घकालीन रूपमा नेपाललाई चाहिँ भनौं न अब बाहिरबाट आयात हुने पेट्रोलियम पदार्थबाटको निर्भरतालाई कम गराउने र आफ्ना उद्योग प्रवर्धनका लागि चाहिँ विद्युतीय सवारी साधन विद्युतीय उपकरणहरू विद्युतीय माध्यमहरू चाहिँ प्रयोग गर्ने जुन एउटा अभियान अलिकति महत्वपूर्ण अभियान छ हामी के गर्न सक्छौँ आजको दिनमा.
अहिले पहिलो कुरो त देशलाई औद्योगिकरणतिर लैजाने कुरो उद्योगहरू स्थापना गर्ने कुरो र त्यसले तपाईँको के हो भने हाम्रो विद्युत चाहिँ उद्योगमै बढी आन्तरिक खपत हुने हो त्यसपछि अनि घरेलुमा धेरै कम हुन सक्छ र विद्युतीय साधनहरूमा अब अहिले नै हामीले त्यो खालको व्यवस्था अब सुरुवात त गरेको छ. केही अब हामीले विद्युतीय गाडीहरू ल्याएर ट्रायल पनि गरिरहेको छ तर पनि हामीले जे जति उत्पादन गर्छौँ विद्युतहरूलाई अब त्यसको प्रसारण लाइनलाई व्यवस्थित गर्ने ट्रान्सफर्मर अत्याधुनिक अब ल्याउने र व्यवस्थित गर्ने कुरो त्यसका पुराना जो संरचना छन् तिनलाई नयाँमा परिणत गर्ने र अनि तपाईँको अत्यधिक हामीले उद्योगतिरै खपत गर्ने कुरो नै हो निर्यात भन्दा पनि आन्तरिक खपतमा जोड दिने कुरो हो त्यो खालको अध्ययन गर्न अब ऊर्जा मन्त्रालय उद्योग मन्त्रालय अर्थ मन्त्रालयको एउटा समिति नै बनिएको छ त्यसले अध्ययन गरिरहेको छ र केही दिनमा रिपोर्ट दिन्छ.
धेरै धन्यवाद सर मन्त्रीजी समय आजलाई यति नै रह्यो. फेरि पनि समसामयिक सन्दर्भहरूमा यहाँसँगको संवादलाई अगाडि बढाउनेछौ. समयको लागि र यहाँको विचारको लागि धेरै धन्यवाद. आदरणीय श्रोताहरू अन्तर्सम्वादको निर्धारित समय सकियो. हामी समसामयिक सन्दर्भ र विशेष गरी उद्योग वाणिज्य आपूर्ति क्षेत्रका सवालहरूलाई लिएर कुराकानी गरिरहेका छौं. मन्त्री लेखराज भट्टसँग प्राविधिक साथी राजु थापालाई धन्यवाद. म हरिशरण लामिछाने पनि विदा चाहन्छु. तपाईँको आजको दिन शुभ रहोस्. नमस्कार.